أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا وحبيب قلوبنا وطبيب نفوسنا وشفيع ذنوبنا مولانا أبي القاسم محمد صلى
اللهم صل على محمد وآل محمد وجل فرجهم
وعلى آله الطيبين الطاهرين المعصومين المسلمين سيما بقية الله في الأرضين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. اللهم صل وسلم وزد وبارك على صاحب دعوة النبوية والسولة الهيدرية والإسمة الفاطمية والحلم الحسنية والشجاعة الحسينية والعبادة السجادية والمعاصر الباقرية والآثار الجعفرية والعلوم الكاظمية والحجج الرضوية والجود التقوية والنقابة النقبية والهيبة العسكرية والغيبة الإلهية. سلامًا رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. اما بعد، فقد قال الله تبارك وتعالى في القرآن المجيد والفرقان الحميد وقوله الحق. اعوذ بالله من الشيطان الرجيم. وإذا أنعمنا على الإنسان أعرض ونأى بجانبه وإذا مسه الشر كان يئوسا. قل كل يعمل على شاكلته فربكم أعلم بمن هو أهدى سبيلا. تمام حمد و ثنا اس ذات باری تعالیٰ کے لیے جو معبود برحق ہے، جو واحد و یکتا ہے، جس کے سوا کوئی عبادت کے لائق نہیں. وہ پروردگار جو اس کائنات کا خالق اور وہی اس کائنات کی تمام مخلوقات کا رازق، اور اس کے سوا کوئی بھی کسی بھی شے کا مالک حقیقی نہیں. پروردگار عالم کا احسان ہے کہ اس نے ہمیں اور آپ کو زندگی میں ایک اور ایسا موقع نصیب کیا اس فرش عزائے امام حسین علیہ السلام سے منسلک ہوں اور ان کے وسیلے سے قرآن کریم کی ایک سورہ کو یہاں پر جاری ہے، سورہ بنی اسرائیل، چند آیات کو پڑھا جا چکا ہے اور آج سے 83 نمبر کی آیہ کریمہ کو یہاں پر پڑھیں گے. اس سے پہلے کہ آغاز کروں، رسول اللہ کی حدیث کو تبرکن بیان کروں گی کہ نبی اکرم نے فرمایا خیرکم من تعلم القرآن وعلمہ. تو میں سب سے بہترین وہ ہے جو قرآن کریم کو سیکھتا ہے اور دوسروں کو سکھاتا ہے. تو قرآن کا قرب، قرآن کی نزدیکی، قرآن کریم کو سیکھنا، سمجھنا اور اس کے اوپر عمل کرنا اور دوسروں کو تعلیم دینا، یہ بہترین عمل ہے. محض قرآن کو رکھنا فضیلت نہیں ہے، بلکہ قرآن کریم سے نزدیک ہونا عملی طور پر یہ فضیلت ہے قرآن کی. جن آیات کو پڑھا اس کا ترجمہ اس طرح سے کہ جس وقت ہم انسان کو کوئی نعمت بخشتے ہیں تو وہ حق سے منہ پھیر لیتا ہے اور تکبر کے عالم میں دور ہو جاتا ہے، لیکن اگر اسے کوئی چھوٹی سی برائی پہنچتی ہے تو ہر چیز سے مایوس ہو جاتا ہے. اس آیت میں دو اخلاقی برائیوں کا ذکر ہے، اور عام طور پر اگر کسی انسان نے تزکیہ نفس نہیں کیا ہوتا تو عمومی طور پر یہ دو برائیاں انسانوں کے اندر ہوتی ہیں. جن لوگوں کی توجہ اخلاقیات پر نہیں ہے، جن کی توجہ تہذیب نفس پر نہیں ہے، جن کی توجہ اپنی सुधारने पर खुद साजी की तरफ नहीं है, उनके अंदर उमूमी तौर पर ये दो बुराइयां आपको नजर आई, जिनमें एक तकब्बुर है और एक मायूसी है। तकब्बुर कब करता है? जब कोई नेमत हासिल होती है तो अकड़ जाता है, मगरूर हो जाता है और अल्लाह ताला से दूर भाग जाता है। बल्कि उन तमाम नेमतों की वजह सबब भी अपनी ही ज़ात को करार देता है। मिसाल के तौर पर अगर औलाद है तो वो मेरी औलाद है, अगर माल है तो मेरा माल है, कारोबार है तो वो मेरा कारोबार है, मैंने मेहनत की है, कुछ और चीज़ है तो बहुएं भी लाए हैं तो वो हम लेकर आए हैं, हमने ढूंढी है, हमारी बहू है। मैं और हम और तकब्बुर के इंसान अकड़े और जो भी नेमत उसके पास है उसको वो अपनी वजह से समझे कि ये मेरी लियाकत थी, ये मेरी शाइस्तगी थी, मेरा इंतखाब था, मेरी मेहनत थी। ये तकब्बुर आम तौर पर इंसान के अंदर आ जाता है और अल्लाह को भूल जाता है कि हर चीज़ को देने वाला, अता करने वाला परवरदिगार आलम। और इसके बाद अल्लाह ताला ने कहा कि जब उसको कोई मुश्किल पड़ती है तो वो मायूस होने लगता है। जब नेमत में कमी आती है, बीमारी आ जाए, तंगी आ जाए, रिस्क की कमी हो, गुर्बत हो, फ़क्र इफलास हो, या मिसाल के तौर पर दोस्तों का साथ छोड़ देना, बहुत सारी ऐसी मुश्किलात हैं जो नेमत की कमी ज़िंदगी में मुख्तलिफ सूरतों में लोगों के आती रहती हैं। बाज़ औक़ात एक ही इंसान की ज़िंदगी में एक ही तरफ से मसलन रिस्क कभी ज़्यादा है कभी कम है, 10 साल अच्छे गुजरे रिस्क के हवाले से, 20 साल बुरे गुजर गए। जब अच्छे गुजरे थे तो बहुत अकड़ते थे, बहुत मगरूर और मुतकब्बिर थे, और जब बुरे गुजर रहे तो बहुत मायूस है। अक्सर लोग इसी तरह के होते हैं। अल्लाह ताला ने कहा कि जब इन पर मुश्किल पड़ती है, बुराई पहुंचती है तो हर चीज़ से मायूस हो जाते। इसके बरक्स अगर कोई मुत्तकी इंसान हो, अगर किसी ने खुदसाजी की हो, तो जब नेमत मिलती है तो अल्लाह ताला का शुक्र अदा करता है, ये अल्लाह ताला की तरफ से आई है, खुदा का शुक्र है, उसका सही इस्तेमाल करता है और अकड़ता नहीं है, उसमें अपने वजूद को क्रेडिट देने की तरफ उसकी तवज्जो नहीं होती कि मैंने ये किया है, बल्कि कहता है अल्लाह ताला ने मेरे साथ ऐसे किया। और जब मुश्किल पड़ती है तो भी मायूस नहीं होता, ना शुक्रा नहीं बनता, बल्कि उस वक्त भी सब्र करता है, इस्तकामत से काम लेता है। और जो अच्छे लोग होते हैं उनकी ये सिफत बयान की गई कि मुश्किलात उनको ज़्यादा इस्तकामत के साथ मजबूत बना देती हैं और उनकी सलाहियतें निखरती हैं मुश्किल वक्त में भी। ऐसा नहीं होता कि मुश्किल उनको तोड़ दे, उनको ख़त्म कर दे, बल्कि मुश्किलात में वो अपनी सलाहियतों से फ़ायदा उठाते हैं और सलाहियतें उनकी बढ़ जाती हैं। ये आमतौर पर हम माशरे में भी देखते हैं, बहुत से ऐसे बेहतरीन लोग होते हैं जिन्होंने सख्त ज़िंदगी में वक्त गुजारा होता है और अब किसी मकाम पर पहुंच गए। क्यों? क्योंकि वो सब्र के साथ, इस्तकामत के साथ मुसलसल ज़िंदगी से लड़ते रहते हैं, मुसलसल मसाइल से लड़ते रहते हैं और फिर किसी ऐसी जगह पर पहुंच जाते हैं जहां अल्लाह ताला नेमतों की फरावानी करता है। क्योंकि खुदावंद मुताला ने कहा तुम शुक्र करो, सख्त वक्त में भी अल्लाह के शाकिर बनो, तो मैं तुम्हारे ऊपर नेमतों को ज्यादा करूँगा। दुरूद भेजेगा अच्छा, ये अल्लाह ताला ने एक रवैया जिक्र किया है, इसके मुकाबले में दूसरे रवैये को यहाँ पर जिक्र नहीं किया, लेकिन खुद ब खुद ऑटोमेटिकली जो इंसान पढ़ता है कुरान करीम उसके जहन में ये सब तसव्वुरात बनते हैं। जैसे कि हम किसी भी बुराई का जिक्र करते हैं तो मुतज़ाद अच्छी सिफत हमारे जहन में फौरन आती। अगली आयत में अल्लाह ताला फरमा रहा है कह दो हर शख्स अपनी रविश और खुल्क को आदत के मुताबिक अमल करता है, जिनकी रविश ज़्यादा अच्छी है तुम्हारा परवरदिगार उन्हें बेहतर तौर पर पहुंचाता है। यानी जब भी अल्लाह ताला कुछ अता करता है तो उसमें इंसान को ये भी देखना चाहिए कि हमारा अमल कैसा है। मुख्तलिफ रविशें, एक ऐसे इंसान की रविश है जो नाशुक्रा है, मुतकब्बिर है और सख्त वक्त में मायूस हो जाता है, जब मुश्किल आती है तो गुस्से में आ जाता है, आसाब उसके खुर्द हो जाते हैं, दूसरों के ऊपर चीखता चिल्लाता है। उसके साथ अल्लाह जो सलूक करेगा वो उस अमल और उस रविश की वजह से होगा जो उसने खुद अपनी ज़िंदगी में अंजाम दिए। और वो शख्स जो ज़िंदगी में साबित कदम है, मुश्किलात में इस्तकामत के साथ काम लेता है और जब नेमत आती है तो मगरूर मुतकब्बिर नहीं होता कि अपने ऊपर ही सब खर्च करने लगे, اور ہر چیز کو اپنی ذات سے منسوب کرے تو اللہ تعالیٰ اس کے ساتھ بھی ویسا ہی رویہ اختیار کرتا ہے. یہ پروردگار عالم نے ایک اصول بنا دیا اپنے بندوں کے لیے کہ ہاں جیسے ہم ہوں گے اسی طرح سے اللہ تعالیٰ ہمارے ساتھ سلوک بھی کرے گا. پھر 85 آیت کریمہ 85 نمبر کی, یہ بہت ہی اہم آیت ہے اور سب سے زیادہ اس کی تفصیل کو سورہ بنی اسرائیل میں بیان کیا گیا ہے, لیکن جہاں اس کی اہمیت بہت زیادہ ہے وہاں اس میں خشکی اور علمیت اور بہت زیادہ تحقیق ہے. تو ساری باتیں تو میں آپ کے سامنے یہاں نہیں کروں گی, اور حقیقت ہے کہ اس کا تعلق بہت زیادہ جو ڈیٹیلز یہاں پر بتائی گئیں تفصیلات اس میں سائنس سے بھی بہت گہرا تعلق ہے, اور وہ معاملہ ہے روح کا. یس الون کا ان روح قل روح من امر ربی وما اوتیتم من العلم الا قلیلا. بہت خوبصورت ہے یہ آیت, تجھ سے روح کے بارے میں پوچھتے ہیں, کہہ دو روح رب کے امر میں سے ہے اور تمہیں تو بہت تھوڑا علم دیا گیا ہے. دیکھیے اللہ تعالیٰ نے بیان کیا کہ روح کے بارے میں ضرور سوال ہوگا رسول اللہ سے, اور رسول اللہ کیا جواب دے لوگوں کو کہ روح کیا ہے؟ نبی اکرم سے کہا ان سے کہہ دو کہ اللہ کے امر سے. امر کیا ہے؟ امر یعنی اللہ کا حکم, اللہ کا فیصلہ, اللہ کا کام. مختلف امر کے ترجمے کیے جاتے ہیں. پروردگار عالم کے حکم سے روح ہے, اور یہی جملہ کہ اللہ کے امر سے ہے اس بات کی نشاندہی کرتا ہے کہ روح میں کافی اسرار ہے, کچھ پیچیدگیاں ہیں جو انسان نہیں سمجھ سکتا. اور پھر اگلے ہی جملے میں, آخری جملے میں کہا کہ تمہیں بہت کم علم دیا گیا ہے, یعنی جتنا بھی تم تحقیق کر لو, کتنی بھی تم کوشش کر لو, روح کی حقیقت تک اور روح کی تمام تر تفصیلات تک ہم اور آپ نہیں پہنچ سکتے کہ روح کیا ہے. دو طرح کی روح کا ذکر قرآن کریم میں ہوا ہے, ایک وہ روح جو ہم سے علیحدہ ہے یعنی انسان سے اس کا تعلق نہیں ہے, جیسے تنزل الملائکۃ والروح فیہا بإذن ربہم من کل امر سورہ قدر میں جس روح کا تذکرہ کیا گیا, یا بعض مقامات پر روح کا تذکرہ کیا روح القدس. اب یہ روح القدس جن کا نزول انبیاء پر ہوتا ہے, جن کا نزول معصومین کے اوپر ہوتا ہے, اور جن کا تعلق فرشتوں سے اس گروہ سے ہے, وہ ایک علیحدہ مخلوق ہے پروردگار عالم کی. اور اگر سورہ قدر کی تفسیر پڑھیں تو اس میں یوں لکھا ہوا ہے کہ روح کا مرتبہ ملائکہ سے بلندتر ہے. وہ ہے تو اسی فرشتوں کی کیٹیگری میں سے, انہی کے اور رشتے ناطے میں سے, انسانوں سے جنوں سے ان کا تعلق نہیں ہے, یعنی وہ جو کہ جسمانیات سے مجرد ہیں, جن کے پاس شہوت غضب نہیں ہے, لیکن روح, یا جیسے روح الامین کے لیے کہا گیا کہ شاید وہ جبرائیل ہیں, اور شاید جبرائیل بھی نہیں ہے بلکہ ان سے بھی بلندتر کوئی ہستی ہے, ہو سکتا ہے جبرائیل ہی روح الامین ہو. تو اگر وہ ہیں تو وہ ان سے بھی بلندتر ہیں جو عام ملائکہ اور فرشتے ہیں, کیونکہ فرشتوں میں بھی درجات ہیں. اور ایک روح یعنی بالکل وہی, اگر عربی میں الفاظ دیکھیں اور اس کے حروف کو دیکھیں, رے واو ہے روح, دونوں کے لیے یہی لفظ استعمال کیا گیا. ایک روح کا تذکرہ اللہ تعالیٰ نے انسان کے بارے میں کیا اور بھی کہا کہ آدم کے اندر ہم نے اپنی روح کو پھونکا, نفخت فیہ من روحی. اب یہ جو روح آدم میں تھی, اور وہ روح جس کے بارے میں ہمیں اور آپ کو کہا گیا کہ ہمارے اندر بھی ایک روح ہے, اس روح کا تعلق ہمارے وجود سے, ہر انسان کے لیے کہا گیا کہ انسان جسم اور روح سے مرکب ہے. ہمیں بتایا گیا کہ ہماری روح مادی نہیں ہے, ہماری روح ایک باطنی چیز رکھتی ہے, روحانی چیز رکھتی ہے جو مجرد ہے. مجرد ہے یعنی اس کو انسان دیکھ نہیں سکتا, اس کو انسان لمس نہیں کر سکتا, اس کو انسان سن نہیں سکتا, ایسی چیز جو دکھائی نہیں دیتی ہے وہ ہمارے وجود کے اندر ہے, اور اصل ہمارے وجود کی روح ہی ہے. ہماری جو اصل چیز ہے وہ روح ہے. یہ بدن تو ایک کنٹینر ہے جس کے اندر روح آ گئی ہے. یہ خاکی بدن میں ہر انسان کے پروردگار عالم نے ایک روح ڈالی ہے, اور انسان کی بلندی, انسان کا شرف, انسان کا کمال, انسان کا علم, انسان کا عمل, انسان کی ترقی, ہر چیز, انسان کی پاکیزگی, برائی, اچھائی, سب کچھ روح سے تعلق رکھتا ہے. جسم تو ایک خاکی چیز ہے, جب روح نکل جاتی ہے تو جسم بیکار ہو جاتا ہے. پھر تو جسم کا یہ حال ہوتا ہے کہ وہ پڑا ہوا ہے, نہ وہ دیکھ سکے گا, نہ بول سکے گا, نہ سن سکے گا. روح ہی اصلی چیز ہے. लेकिन जो मादी लोग हैं यानी जिनका ताल्लुक साइंस और टेक्नोलॉजी से, उन्होंने ये कहा है कि रूह भी मादियात में से है। अब ये तफसीली बहस है जिसको मैं यहाँ सारी को नहीं बयान कर रही, लेकिन है बहुत दिलचस्प। अगर किसी को इल्मी सतह पर इसको ज़्यादा तफसील से देखना है तो इस सूरह बनी इसराइल की तफसील नमूना में आप देख सकते हैं। उनके पास भी बहुत सी दलाइल हैं, उनके पास दलाइल मसला ये है कि अगर इंसान का दिमाग काम ना करे तो वो सुन भी नहीं सकता, बोल भी नहीं सकता। दिमाग अगर मफलूज हो जाए तो इंसान की सलाहियतें मिट जाती हैं, मिसाल के तौर पर एक्सीडेंट में अगर दिमाग ज़ाया हो जाता है। लेकिन इन तमाम चीज़ों को इसके जवाबात मौजूद हैं। इसके जवाबात को मैं तफसील से नहीं बता रही, लेकिन सिर्फ एक वाकया बयान करूँगी, एक वाकया बयान करूँगी जिससे हमें समझ में आता है कि रूह भी सब कुछ कर सकती है, वो भी देखती है, हम नहीं समझते कि वो देख रही। जैसे कि आदि से आइम्मा मासूमीन अलैहिस्सलाम में बहुत ज्यादा इसका तस्करा हुआ है।
मोहम्मद
मासूमीन अलैहिस्सलाम में इसका तस्करा यूं बार बार किया गया कि जब इंसान मर जाता है, मरने के बाद उसका जिस्म वहीं पर होता है और उसकी रूह के साथ साथ होती है। अच्छा, रूह सब कुछ सुनती है। अब रूह अगर कान से सुनती है तो फिर कैसे सुन रही है? हम उसको नहीं सुन सकते, हम उसको देख नहीं सकते, लेकिन रूह सब कुछ सुन सकती है, रूह सब कुछ देख सकती है। फिर अगर उसको कान से और आँख से ही सुनना था तो जिस्म तो उसका मुर्दा पड़ा हुआ है। ये उन लोगों का जवाब है जो कहते हैं कि नहीं, रूह जो है वो सब कुछ जिस्म बदन के अंदर ही है, और वो सेल्स हैं जो दिमाग के सेल्स हैं, आसाब है, नर्व्स सिस्टम, इंसान का जो आसाबी निज़ाम है वो होती है। जबकि ऐसा नहीं है, क्योंकि हदीस में मासूमीन ने कहा कि बदन के ऊपर रूह होती है, वो देखती है कि मेरे अज़ा अक़ारिब क्या कर रहे हैं। जब वो उसको लेकर जाते हैं तो रूह पुकारती है कि इसको मेरे बदन को तन्हा ना छोड़ो, क्योंकि अब इसके बाद रूह ने भी कब्र के अंदर जाना होता है, वो अजाब सब देखती है जो कुछ उसके ऊपर होता है। और रूहें ही आती हैं आपके ख्वाब में मरने के बाद, वो बदन तो आपके ख्वाब में नहीं आता, बल्कि रूह आके आपको उस जिस्म के बारे में और अपने बारे में बताती है कि क्या गुजर रही है। तो रूह का सफ़र मरने के बाद बहुत वसत रखता है बनिस्बत जब इंसान जिस्म के अंदर कैद है। जब हम जिस्म के अंदर कैद हैं तो जिस्म में हम फंसे हुए हैं, जिस्म के साथ साथ चलते हैं। हाँ, कुछ ऐसे भी लोग हैं जो बहुत बुलंद रूह रखते हैं, उनकी रूहों ने बहुत तरक्की की है। तयुल अर्ज़ जो लोग कर लेते हैं, तयुल अर्ज़ का मतलब होता है कि ज़मीन के ऊपर एक ही वक्त में मुख्तलिफ जगहों पर चले जाते हैं। जैसे आगे बहजत के हवाले से है, बहलोल इस ज़माने में एक भी बहलोल हैं जिनके बारे में है कि वो जो है तयुल अर्ज़ रखते हैं। कुछ उलमा ऐसे गुजरे हैं हर दौर में जिनकी ये सिफत थी, और ख़ुसूसन मौलाए कायनात हज़रत अली अलैहिस्सलाम के हवाले से। तो इस किस्म की जितनी भी चीज़ें, उससे समझ में आता है कि रूह मुजर्रद है, रूह मादियात की मोहताज नहीं, और उसके अंदर कुव्वतें सारी हैं, तमाम कुव्वतें हैं। इसलिए अगर कोई ये कहे कि इंसान सेल से सुनता है, सेल से देखता है, और अगर उसका दिमाग मफलूज हो जाए तो फिर वो कुछ नहीं कर सकता, देखने की सलाहियत ख़त्म हो जाती है, ये आला है। यानी ये तमाम चीज़ें हमारे लिए आला कार बनाए गए, असल ये नहीं है। लेकिन बहुत सी ऐसी अरबा इस दुनिया में रहते हुए ख्वाब में सफ़र कर लेती हैं। ख्वाब का सफ़र क्या है? जिस्म तो वहीं बिस्तर पे लेटा होता है, तो ख्वाब में जो सफ़र करके इधर उधर आ जाती हैं, देख लेती हैं चीज़ें, वो हमारा बदन तो नहीं देखता, वो ये वाली आंखें तो नहीं है, ये वाले कान नहीं है, बल्कि वो रूह होती है जो देखती भी है, सुनती भी है। तो अगर कोई समझना चाहे तो उसके लिए बहुत सादा तरीक़े से इसके बहुत सारे जवाब हैं। जैसे कि एक वाक़ा है कि इमाम सैयद सज्जाद ने एक शख्स से जुमरा उस शख्स का नाम था, उसके सामने मौला ने कहा हमारा इल्म बहुत ज्यादा है लेकिन हम अपना इल्म लोगों तक नहीं पहुंचा सकते, इसलिए कि उनके अंदर सुनने की सलाहियत नहीं, समझने की सलाहियत नहीं है, वो हमारे इल्म को हजम नहीं कर सकते। तो उसने इमाम से कहा कि मौला आप बयान तो करें। और ये दावा किया कि मैं कुछ इल्म रखने की, इल्म समझने की सलाहियत रखता हूँ। इमाम ने उसके सामने एक वाक़े को बयान किया। इमाम ने कहा कि अगर कोई सुनने वाला कान रखता हो, देखने वाली आंखें रखता हो, तो वो देखेगा कि जब मुर्दा, ऐसा मुर्दा जिसने अपनी ज़िंदगी में तौबा इस्तग़फ़ार नहीं किया और वो गुनाहगार था, और जब उसको उसके रिश्तेदार उसके जनाजे को उठाते हैं और ले जाते हैं, तो उसकी रूह उसके बदन के ऊपर चीख रही होती है, चिल्ला रही होती है कि मेरे ऊपर अजाब हो रहा है। ये आवाज़ें लोगों को सुनाई दें और दिखाई दें लोगों को कि वो मुर्दा चीख रहा है। अब वो मुर्दा जो चीख रहा है, जाहिर है उसकी रूह चीख रही है, उसका बदन तो मर चुका है। तो वो आवाज़, मौला ने कहा, लोग सुन सकते हैं और लोग देख सकते हैं, लेकिन शर्त ये कि देखने वाली आंखें हो, सुनने वाले कान हो। इमाम ने कहा ऐसे लोग नहीं होते। इसका मतलब आयमे अथहार ये सारी चीज़ें देखते थे, सुनते थे, और मासूमीन अलैहिस्सलाम में इतनी ताकत थी कि वो सारी अरवा के अहवाल को जान सकते थे। इसीलिए तो गैब की खबरें दे देते हैं, वहाँ क्या हो रहा है, हम तो जो देख रहे हैं बस वही बता सकते हैं। तो इमाम ने जब ये जुमला कहा, उस शख्स ने इस्तेहज़ा किया मसखरा करते हुए, क्योंकि इंसान जिस चीज़ के बारे में नहीं जानता उसके हवाले से मसखरा करता है। उसने कहा, मौला तो फिर वो तो जनाजा उछक भी सकता है, उछल भी सकता है। जब इस तरह की बात की और उसने इस्तेहज़ा करना चाहा, तो इमाम ने उसको बददुआ दी। इमाम ने कहा अल्लाह तुम्हें नाबूद करे। और इस कस्म के कुछ जुमलात इमाम ने बयान किए जिसमें एक बददुआ थी, यहाँ तक कि 80 दिन के बाद वो शख्स हलाक हो जाता है। इमाम की बददुआ का असर लोगों ने देखा, क्योंकि इस्तेहज़ाए मासूम किया था। ये खुद साबित करता है कि रूहें गुफ्तगू भी करती हैं, रूहें चीख भी सकती हैं, अपनी फरियाद को भी बुलंद करती हैं। बहरहाल रूह इसका मतलब है कि मुजर्रद है, हमारे तो अकीदे में शामिल है कि रूह मुजर्रद है। लेकिन जो लोग ये कहते हैं कि नहीं, वो मादियात से ताल्लुक़ रखती है, वो लोग हैं जिनको मुजर्रदात के ऊपर यकीन नहीं है। इसका एक जवाब साइंसी बहुत अच्छा इसी तफसीर में इन्होंने दिया है और बहुत खूबसूरत दिया है। उन्होंने कहा जैसे एक बच्चा, 3 साल का बच्चा है, वो अपने वजूद के बारे में जानता है। जब वो 30 साल का हो जाता है, तब भी वो अपनी याददाश्त से बताता है, मैं जब 3 साल का था तो मेरे साथ ये हुआ था, मैंने ये किया था, और सब चीज़ें उसके जहन में महफूज होती। जब 3 साल का था, तब भी अपने वजूद के बारे में वैसे एहसास करता है कि मैं हूँ, मेरा वजूद है। और 30 साल, 35, 40, 50 साल के बाद भी कुछ चीज़ें उसकी जिंदगी में वैसे ही चल रही होती। जबकि हर इंसान हर 7 साल के बाद, हर इंसान हर 7 साल के बाद मादी एतबार से पूरा बदल चुका हो, यानी हर 7 साल के बाद जितने भी बॉडी के सेल्स होते हैं, वो हर रोज लाखों मरते हैं, लाखों बनते हैं। जब हर रोज लाखों मर रहे हैं और बन रहे हैं, तो साइंस और टेक्नोलॉजी से बात साबित हुई कि हर 7 साल के बाद हर इंसान की बॉडी में जितनी भी मादी चीज़ें हैं, वो 7 साल के बाद नई हो जाती हैं, और 7 साल पुरानी कोई चीज़ उसके अंदर नहीं होती। हर 7 साल के बाद इंसान वो नहीं होता जो 7 साल पहले था मादी एतबार से। तो क्या 7 साल के बाद कोई इंसान अपने आप को भुला देता है? सारा कुछ उसका जो पीछे का है, वो कौन सी चीज़ याद रखती है? दिमाग के भी तो खुलिये तब्दील हो चुके हैं। जब नए सेल्स हैं, पुराने सेल्स ख़त्म हो चुके हैं, बिल्कुल ऐसे जैसे दरिया में पानी आता रहता है, जाता रहता है, पानी आता रहता है, जाता रहता है, इसी तरह से हर चीज़ में इंसान बदलाव और तब्दीली देखता है। इंसान की बॉडी में भी सेल्स के एतबार से ये तब्दीली हर 7 साल के बाद आती है। तो 70 साल का इंसान 10 दफ़ा तब्दील हो चुका है, 10 दफ़ा उसका बदन नया बन चुका है, और रोज़ाना कुछ ना कुछ तब्दीली आती रहती है। जब भी तो ऐसा होता है कि सेहत मरज के बाद इंसान के अंदर आती है, सेहत के बाद मरज आ जाता है, बॉडी में कोई जरासीम आ जाता है तो इंसान बीमार हो जाता है। तो ये सारे बदलाव के बाद, हत्ता बाज लोगों ने कहा कि मग़ के खुलिये तब्दील नहीं होते, तादाद उनकी उतनी ही रहती है लेकिन तब्दील होते हैं, वो सेल्स भी मुसलसल चेंज हो रहे होते हैं। तो अगर ऐसा है, इसका मतलब है कि हर इंसान जो अपनी पुरानी याददाश्त और अपने इल्म और उन सब चीज़ों को महफूज रखता है, वो किसी मादी चीज़ में नहीं रखता, बल्कि मानवी और रूहानी चीज़ में होती है, और वो इंसान की रूह है। ضرور بھیجے گا.
صلی اللہ
پھر اللہ تعالیٰ نے ارشاد فرمایا, اور اگر ہم چاہیں تو جو کچھ وحی کی صورت میں تجھے دیا گیا ہے وہ تجھ سے لے لیں, پھر تو ہمارے مقابلے میں کوئی حمایتی نہ پائے گا. اچھا, اس لہجے کی اور اس قسم کی جتنی آیتیں ہیں اللہ تعالیٰ کہہ رہے کہ اگر ہم چاہیں تو جو کچھ ہم نے وحی سے دیا ہے, یعنی قرآن کریم جو اللہ تعالیٰ نے رسول اللہ کو عطا کی ہے اور دوسرے علوم جو عطا کیے ہیں قرآن کے علاوہ, خدا اگر چاہے تو رسول اللہ سے واپس بھی لے لے, لیکن اللہ تعالیٰ ایسا نہیں کرے گا. پروردگار عالم فرما رہے ہیں, اور اگر ہم ایسا کر لیں تو ہمارے مقابلے میں کسی کو حمایتی نہیں پائے گا. اب اس آیت سے سمجھ میں آتا ہے کہ ہر چیز اللہ کی عطا کی ہوئی ہے, یعنی نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کے پاس بھی جو کچھ ہے.
اللہم صلی علی محمد و آل محمد عجل فرجہم,
جو کچھ بھی اللہ کے نبی کے پاس ہے وہ پروردگار عالم کا دیا ہوا عطیہ ہے, پروردگار عالم نے انہیں عطا کیا. اور اگر خداوند متعال کسی سے کوئی چیز واپس لینا چاہے تو وہ لے سکتا ہے. اس کا ہرگز یہ مطلب نہیں ہے کہ اللہ تعالیٰ ان سے واپس لینا چاہتا ہے, بلکہ اللہ تعالیٰ یہ بتانا چاہ رہا ہے کہ یہ بھی خداوند متعال نے دیا ہے. بہت ساری چیزیں بہت بڑی ہوتی ہیں لیکن ان کو سمجھانے کے لیے ہم چھوٹی مثالیں دیتے ہیں, اور قرآن کریم کا یہ انداز ہے کہ وہ مثالیں بھی دیتا ہے. یہاں پر اللہ نے مثال نہیں دی لیکن آپ لوگوں کی خاطر یہ مثال بتا رہی ہوں کہ جیسے ماں ایک ہے, ماں کا کبھی بھی دل یہ نہیں چاہتا کہ بچے کو اس نے اگر کوئی چیز دے دی ہے تو اسے واپس لے لے, لیکن اگر بچہ ایسا ہو, بچے کے اطراف میں کچھ ایسے لوگ ہوں جو یہ سمجھ رہے ہوں کہ بس اب یہ چیز جو ہے وہ بچے کی ملکیت ہے, ہم جس طرح بھی چاہیں گے اس کو استعمال کر سکتے ہیں, تو کبھی آپ کو بچے کو اور اس کے دوستوں کے سامنے یہ بتانا پڑتا ہے کہ ہم چاہیں تو یہ چیز واپس بھی لے سکتے ہیں. کمپیوٹر دے دیا ہے, نیت نہیں ہے ہماری واپس لینے کی, لیکن ہم کہتے ہیں کہ اگر ہم چاہیں تو یہ کمپیوٹر بند بھی کر دیں گے, واپس لے لیں گے, چھپا دیں گے. کیوں؟ کیونکہ بچے کو آپ نے انفارم کرنا ہے, اس کو بتانا ہے, یقین دلانا ہے اس کے دوستوں کو کہ یہ آپ کے اختیار میں ہے. خداوند متعال جب یہ آیت بیان کر رہا ہے تو اس طرح کی آیتیں پڑھ کے واقعی ان لوگوں کے اوپر حیرانگی ہوتی ہے جو اللہ کے رسول کو یا مولا کائنات کو, آئمہ کو یا انبیاء کو اتنا بلند کرنا چاہتے ہیں, اس حد تک پہنچانا چاہتے ہیں کہ انہیں خدا بنا دیتے ہیں, اور بعض اوقات اللہ تعالیٰ کا اصلاً ذکر ہی نہیں ہوتا بلکہ انہی ہستیوں کا ذکر ہو رہا ہوتا ہے. جبکہ خداوند متعال جس طرح قرآن میں گفتگو کر رہا ہے اور جو نقل قول رسول اللہ سے کر رہا ہے, رسول کیا آپ بیان کریں جو کچھ ان کے پاس ہے. اگلی آیتوں میں اسی طرح سے مطلب ہے کہ نبی اکرم نے کہا میرے پاس تو جو کچھ بھی ہے وہ خداوند متعال کا دیا ہوا ہے, اور جب وہ چاہے گا تو میں معجزہ دکھا سکتا ہوں. اللہ کے اذن سے ہم یہ کام کرتے ہیں. حضرت عیسیٰ کے حوالے سے جتنی آیتیں ہیں قرآن کریم میں کہ حضرت عیسیٰ وہ نبی تھے جو مردوں کو زندہ بھی کر دیتے تھے, وہ جو پیدائشی کور ہوتے تھے, نابینا ہوتے تھے, ان کو دیکھنے کی صلاحیت عطا کر دیتے تھے, ایسے ایسے امراض کو جو شفایاب ہونے کا ممکن نہ ہوتا تھا ان امراض کو شفایاب کر دیتے تھے. تو حضرت عیسیٰ ہمیشہ یہ کہتے تھے کہ میں اللہ کے اذن سے یہ کام کرتا ہوں. انہوں نے کبھی نہیں کہا کہ میں کرتا ہوں, بلکہ کہا کہ اللہ کے اذن سے کرتا ہوں, اللہ نے مجھے یہ طاقت عطا کی ہوں. مگر یہ کہ تیرے رب کی رحمت تیرے شامل حال ہو, کیونکہ تیرے رب کا فضل تجھ پر بہت زیادہ ہے. اور جو کچھ بھی رسول صلی اللہ علیہ وآلہ وسلم کو عطا ہوا وہ اللہ کی رحمت سے ہے, اور اللہ کا فضل عام لوگوں کی نسبت نبی اکرم کے اوپر بہت زیادہ ہے, کیونکہ نبی اکرم تمام انسانوں میں سب سے زیادہ باصلاحیت, اہلیت رکھنے والے اور خیر البشر ہیں. سارے انسانوں میں سب سے بہترین انسان رسول صلی اللہ علیہ وآلہ وسلم ہے. اس کے بعد اللہ تعالیٰ ایک ایسے معجزے کا ذکر کر رہا ہے جس کو دوسرے معجزات پر امتیاز حاصل ہے اور دوسرے معجزوں سے بہت مختلف ہے, اور وہ ہے قرآن کریم. رسول اللہ کو اللہ نے قرآن جیسا بہترین معجزہ دیا جو دوسرے انبیاء کے معجزوں سے اس لحاظ سے مختلف ہے کہ وہ اونٹ نیل لا کر دکھا رہے ہیں، مردوں کو زندہ کر کے دکھا رہے ہیں، یہ زیادہ تر اس طرح کے معجزے کہ حضرت موسیٰ کو ید بیضہ عطا کیا کہ وہ ہاتھ اپنے دامن میں رکھتے ہیں، گریبان میں رکھتے ہیں اور باہر نکالتے ہیں تو ہاتھ چمکنے لگتا ہے، عصا پھینکتے ہیں تو وہ اجدہ بن جاتا ہے، اس قسم کے معجزات دوسرے انبیاء کو عطا کیے۔ لیکن اس وقت علم نہیں تھا، اس وقت لوگوں کے شعور بلند نہیں ہوئے تھے، اور جیسا جس دور میں لوگوں کا رجحان ہوتا ہے اس کے حساب سے اللہ تعالیٰ معجزہ بھی عطا کرتا ہے۔ حضرت موسیٰ کے دور میں جادو زور پر تھا، جادو کا زور تھا، لوگ اس قسم کے جادو پیش کرتے تھے، پروردگار عالم نے اسی کے مقابلے میں حضرت موسیٰ کو عصا عطا کی۔ رسول اللہ کے دور میں شعر و شاعری کا دور تھا، لوگ بہت زیادہ شعر کہتے تھے اور لکھتے تھے، اس قسم کی چیزیں تھیں، باوجود اس کے کہ جاہلیت کا دور تھا، علم نہیں تھا، لیکن شعر و شاعری عربوں کے درمیان یہ فن اور ہنر سمجھا جاتا تھا۔ اللہ تعالیٰ نے کیونکہ کتاب بھی باقی انبیاء کے اوپر بھی نازل کی، لیکن جیسا قرآن کریم ہے ویسی اور کوئی کتاب نہیں تھی، اور قرآن کریم کو سب سے بڑا معجزہ کرا دیا۔ رسول اللہ باقی چیزیں بھی کر کے دکھاتے رہے ہیں اور دکھا سکتے تھے، چاند کے دو ٹکڑے بھی کر سکتے، لیکن نبی اکرم کا سب سے عظیم و شان معجزہ قرآن کریم ہے، اور اس کے لیے اللہ تعالیٰ نے چیلنج کیا ہے، یعنی دلیل بھی دیے کہ یہ کیسا معجزہ ہے جو اللہ کا کلام ہے، ان کا اپنا کلام نہیں ہے، کیونکہ کچھ لوگوں نے کہا کہ قرآن جو ہے وہ رسول اللہ کی اپنی کتاب ہے، قرآن کریم جو ہے وہ نبی اکرم نے اپنی طرف سے کوئی افسانہ لکھا ہے، یا اس میں وہ داستانیں ہیں جو کہنا داستانیں، پرانی داستانیں ہیں، افسانے ہیں وہ رسول اللہ ذکر کرتے ہیں۔ اس کا جواب اللہ تعالیٰ نے اس آیت میں دیا، کہہ دو اگر انسان اور جن مل کر اس قرآن کی مثل لانا چاہیں تو اس کی مثل نہیں لا سکیں گے، اگر جس کام میں وہ ایک دوسرے کی مدد بھی کریں۔ اب یہ عربی میں سے تحدی کہا جاتا ہے اور انگلش میں چیلنج کیا جاتا ہے، یہ قرآن کریم نے چیلنج کیا ہے، اور ایک آدمی کو نہیں کیا بلکہ پوری دنیا کو کیا ہے، اور صرف ایک اہل زبان کو نہیں کیا، مثلاً صرف قرآن کیونکہ عربی میں ہے عربوں کو نہیں کیا گیا، بلکہ کہا کہ کوئی بھی لے آئے، کسی بھی لینگویج میں پوری قوم مل کے کوشش کر لے کہ قرآن کریم کے مقابلے میں کوئی کتاب لے آئے جو ثابت کر سکے وہ قرآن سے بہتر ہے، کوئی ایسا نہیں کر سکتا، آج تک نہیں ہوا۔ چیلنج کیا تھا نا کہ 1400 سال گزر گئے، کسی ایک کی بھی جرأت نہیں ہوئی کہ وہ قرآن کریم کے مقابلے میں کوئی ایک آیت بھی لے آتا۔ یہاں تو پورے قرآن کی بات ہوئی ہے، بعض جگہوں پر یہ کہا اچھا تم 10 سپارے لے آؤ، 1 پارا لے آؤ، 10 آیتیں لے آؤ، 7 آیتیں لے آؤ، ایک آیت بھی کوئی آج تک نہیں لا سکا، کسی نے اس چیلنج کو قبول نہیں کیا، کیونکہ یہ ایک ایک حرف، ایک ایک لفظ پروردگار عالم کا ہے، اور رسول اللہ کی زبان سے اس قرآن کریم میں ایک لفظ بھی نہیں، مگر یہ کہ نقل قول کیا ہو پروردگار عالم نے کسی کا، کسی بھی نبی کا یا کسی ہستی کا۔ اس قرآن میں ہم نے لوگوں کے سامنے طرح طرح کی مثالیں اور نمونے پیش کیے ہیں، لیکن اکثر لوگ انکار حق کے سوا کچھ نہیں کرتے۔ اللہ تعالیٰ نے اس میں بہت سی باتیں بیان کی ہیں، مثالیں بھی بیان کی ہیں، اور خدا کہہ رہے ہیں نمونے بھی پیش کیے، یعنی یہ کتاب ایسی ہے جو مثالی نمونہ ہے لوگوں کے لیے، اگر لوگ اس کو پڑھیں تو اپنی زندگی کو سنوار سکتے ہیں، لیکن اکثر لوگ انکار حق کے علاوہ کچھ نہیں کرتے، اکثر لوگ اس کی قدر نہیں کرتے، اس نعمت کو نعمت نہیں سمجھتے، اس سے فائدہ نہیں اٹھاتے، کیونکہ ان کے اندر فائدہ اٹھانے کی صلاحیت نہیں ہوتی، جس کا ذکر کل ہم نے کیا تھا کہ ہم زمین اگر بنجر ہے تو کتنی بھی بارش ہم پر پڑ جائے ہم سبزہ نہیں دے سکتے، ہم پھول نہیں دے سکتے، جب تک ہم اپنی زمین کو زرخیز نہیں کریں گے۔ تو قرآن کریم کی جب بارش، یہ باران ہم پر پڑے گی تو ہمارے اندر سے ایک اچھا انسان ابھر سکتا ہے، ہمارا کردار بن سکتا ہے، اس وقت جب ہم اپنے دل کو نورانی کریں، اپنی زمین کو آمادہ کریں، اس زمین کو زرخیز کریں۔ اگر کریں گے تو پھر دیکھیے اس قرآن کا کتنا اثر ہے، نور خدا ہمارے قلوب میں آ جائے گا، کیونکہ بہرحال اللہ نے اپنی روح کو انسان کے اندر پھونکا ہے۔ ایک مرتبہ درود بھیجے گا محمد اللہ
صلی اللہ محمد۔ وآل محمد عجل فرجهم.
اس کے بعد 90 نمبر کی آیہ کریمہ ہے جس میں پروردگار عالم ان لوگوں کی باتیں کر رہے ہیں جو بہانے لے کر آتے ہیں. یہاں پر آخری آیت یہ تھی کہ اکثر لوگ انکار حق کرتے ہیں, اور جب انکار حق کرتے ہیں تو وہ کس قسم کی گفتگو کرتے ہیں اس کو بھی اللہ تعالیٰ نے ذکر کیا ہے. یہ سورہ بنی اسرائیل میں دوسری مرتبہ ہوا ہے جب پروردگار عالم کفار و مشرکین کی زبان سے نکلی ہوئی باتوں کو بیان فرمان, اور اس کی شان نزول کو یوں بیان کیا گیا ہے کہ جب رسول اللہ حق کی بات بیان کر رہے تھے, لوگوں کو قرآن کی دعوت دے رہے تھے, تو ایک مرتبہ ابو جہل, ابو لہب اور یہ سارے وہ سرغنے جو سفیان اور اس قسم کے لوگ تھے مل کر بیٹھتے ہیں اور آپس میں طے کرتے ہیں کہ ہم رسول اللہ کو اپنے پاس بلاتے ہیں اور ان سے کہتے ہیں کہ وہ چاہتے کیا ہیں, اور ان کو پیشکش کرتے ہیں, مال کی پیشکش کرتے ہیں, مقام کی پیشکش کرتے ہیں, ان کو اپنی بیٹیوں کی پیشکش کرتے ہیں تاکہ وہ اپنے اس کام سے رک جائیں. اور پھر انہوں نے رسول اللہ سے اس طرح سے گفتگو کی کہ معاذ اللہ خاکم بدہن, دل بھی نہیں چاہتا انسان وہ جملات دوبارہ اپنی زبان پر لے کر آئے جو وہ لوگ کہا کرتے تھے. کہتے ہیں کہ آپ نے ہمیں بہت ستایا اور اس طرح سے ستایا جس طرح سے کسی نے نہیں ستایا, ہمارے خداؤں کا انکار کیا, ان کو گالیاں دی, ان کو برا بھلا کہا, ہمارے درمیان تفرقہ ڈالا. اصلاح کر رہے رسول اللہ, اللہ کے نبی ہیں, لیکن جب انسان انکار حق کرتا ہے تو پھر اس قسم کی باتیں ان جوہلا کی زبانوں پر تھی. اور پھر کہا کہ تم چاہتے کیا ہو, اگر تمہیں مال چاہیے تو ہم تمہیں مال دیں گے, اگر تمہیں مقام چاہیے تو تمہیں مقام عطا کر دیں گے. وہ کیا سوچ رکھتے ہیں؟ وہی سوچ رکھتے ہیں جو ان کی اپنی سوچ ہے, کیونکہ محدود اور پست لوگ ہیں اور وہ اس سے بڑھ کر سوچ ہی نہیں سکتے. نعوذ باللہ, ان کے لیے سب سے زیادہ جو چیز اہم تھی وہی سمجھتے تھے رسول اللہ کے لیے بھی اہم, کیونکہ وہ مال طلب کرتے تھے, مال سے محبت رکھتے تھے, مال ہی ان کے خدا تھے, اس لیے وہ سمجھتے تھے کہ رسول کو بھی لالچ دے کر ان کو پیغام سے ہٹا سکتے ہیں. تو نبی اکرم نے کہا کہ جو کچھ تم کہتے ہو وہ غلط ہے اور میرا کام صرف دعوت دینا ہے. تو وہ کہتے ہیں کہ اچھا, اگر تم اب دعوت دے رہے ہو تو پھر جو ہم کہتے ہیں ویسے ہمیں کر کے دکھاؤ. انہوں نے کہا کہ یہ مکہ جو ہے یہ سوکھی ہوئی زمین ہے, اور اس بات کو وہ زیادہ سمجھ سکتا ہے جو مکہ کو دیکھ چکا ہے. واقعی مکہ بنجر زمین ہے جہاں پر صرف پہاڑیاں ہیں اور خشکی خشکی ہے, کہیں پر سبزہ نظر نہیں آئے گا, پانی نظر نہیں آئے گا, اچھی ہوا نہیں ہے. کہتے ہیں کہ جیسے اللہ نے نبی بھیجے شام میں, اب یہ بھی کہتے تھے کہ سارے انبیاء تو شام میں آئے, اب یہاں کیسے آگے, وہیں جا کر تبلیغ کریں. اس قسم کی باتیں سوچئے کہ نبی اس قسم کی باتیں اپنی قوم سے سنے, اس کے دل کے اوپر کیا گزرتی ہے کہ اللہ نے مجھے جہاں بھیجا ہے وہاں کے رہنے والے کس طرح سے انکار کریں, تکذیب کریں. لیکن اللہ تعالیٰ تسلی دیتا ہے کہ یہ تکذیب تو ہر دور میں رہی ہے, جھٹلانے والے جھٹلاتے رہیں گے, اور اس کے اوپر ہر نبی نے صبر کیا, یہ بھی آزمائش ہے نبی. کہتے ہیں سوکھی ہوئی زمین ہے, بنجر زمین ہے, اس کے پہاڑوں کو اللہ سے کہو کہ پیچھے کر دیں, یہاں پر پانی بہا دیں, یہاں پہ چشمے جاری کر دیں, سبزہ اگ جائے. وہ چیزیں جو جنت میں دیکھنا چاہتے ہیں وہ مکے میں دیکھنا چاہتے ہیں, یہاں کی زمین بدل جائے. پھر ہم اس وقت ایمان لائیں گے جب آپ سیڑھی پر چڑھ کے آسمان پر چلے جائیں گے, اور وہاں پر جانا بھی کافی نہیں ہے, وہاں سے خط لے کر آئیں. تو قرآن آ گیا, آیتیں ہیں لیکن ان کو خط چاہیے. آیتیں ہیں اللہ تعالیٰ کی, پروردگار عالم کا کلام ہے, کہتے سیڑھی پر چڑھ کے جاؤ, اوپر سے فرشتوں کو اللہ کو ہمارے سامنے لے آؤ, تب ہم ایمان لائیں. اب یہ ساری باتیں ان کی جاہلانہ باتیں تھیں, جس کے اوپر رسول اللہ نے یہ جواب دیا کہ میرا کام تو صرف اللہ کا پیغام پہنچانا ہے, اور میں تمہارے مطالبات کو پورا نہیں کر سکتا, میں تمہیں دعوت حق دوں گا, ماننا یا نہ ماننا تمہارا کام ہے. وما علینا الا البلاغ, میں تمہیں دعوت حق دے رہا ہوں, اگر تم قبول کرتے ہو تو تمہارا فائدہ ہے, قبول نہیں کرتے تمہارا نقصان. اور رسول اللہ واپس آ گئے, اس وقت یہ آیتیں نازل ہوئیں. اس واقعے کے بعد ان آیات کا نزول ہوئے, 6 طرح کے مطالبے انہوں نے رسول اللہ کے سامنے رکھے تھے کہ آپ یہ کر کے دکھا دیں, یہ کر کے دکھائیں گے تو ہم ایمان لے آئیں گے. अगर सब कुछ हो भी जाता, इनकी अहमकाना बातें थी, हो भी जाता, उन्होंने ईमान नहीं लाना था बल्कि हट धर्मी और जाहिलाना तासुब की बातें थी, जिसकी वजह से वो चाहते थे कि रसूल अल्लाह मायूस हो जाए और ये जगह छोड़कर चले जाए, उनके दरमियान से निकल जाए और उनके बुत और वो बुतखाना जो खाने काबा में बनाया था, वो जो दुकान उनकी थी, वो ऐसी ही चमकती रहे, क्योंकि बुतों के जरिए से वो माश का जरिया बनाए हुए थे, कमाते थे, पैसा उनको मिलता था, बुतों के ऊपर चढ़ावे चढ़ते थे, बुतों के सामने लोग नियाज रखते थे, खाने रखते थे, ये सारी चीज़ें जो हैं वो उनकी ज़िंदगी की गुजर बसर थी, इसे पीछे हटना नहीं चाहते, चाहते ही नहीं थे कि हक को कबूल करें। बहुत खूबसूरत है ये आयतें, बस थोड़ा सा इसका जिक्र करूँगी, उसके बाद मसाइब की तरफ आती हूँ। उन्होंने कहा कि हम तुझ पर ईमान नहीं लाएंगे जब तक तू हमारे लिए इस खुश्क और बंजर जमीन से चश्मा जारी ना कर दे, या तेरे लिए खजूर और अंगूर का बाग पैदा हो और तू उसमें नहरें जारी कर दे, या जैसा कि तेरा दावा है तू आसमान से पत्थरों के टुकड़े हमारे सरों पर गिरा दे, या अल्लाह और फरिश्तों को हमारे सामने ले आ। ये भी बहुत कहते थे कि आप कहते हैं आसमान से पत्थर गिर पड़ेंगे, फिर वही करके दिखा दे कि आसमान से हम पर क्यों पत्थर नहीं गिर रहे। तेरे लिए सोने का एक मुजयन घर हो या तू आसमान पर चढ़ जाए, लेकिन हम तेरे आसमान पर चढ़ जाने पर भी हरगिज ईमान नहीं लाएंगे जब तक तू हमारे लिए कोई ऐसा नामा ना ले आए जिसे हम पढ़ें। इनसे कह दे मेरा रब इन बेकीमत मुहमिल बातों से पाक है, जबकि मैं उसके फरिश्तादा एक इंसान के सिवा कुछ नहीं हूँ। अच्छा, ये बहुत खूबसूरत आयत है कि नबी अकरम इनके जवाब में कहा कि सारा कुछ ही परवरदिगार आलम से मैं इज़्ज़त लेकर अंजाम देता हूँ और मेरा रब इससे पाक है, मुहमल बातों से, जिस तरह की तुम बातें करते हो। नाउज़ु बिल्लाह, खुदा का या उसके रसूल का ये काम नहीं है, उनकी जिम्मेदारी नहीं है कि लोग अपनी फरमाइशें करते रहें और वो उनको मौजज़ात दिखाते रहें, बल्कि मौजज़े का हदफ सिर्फ ये है कि उनको अपनी कुव्वत और ताकत का इजहार करना होता है, ऐसी कुव्वत और ताकत जो लोगों के इम्कान से बाहर है, एक ऐसी हस्ती जो आमा फोक हैसियत रखती है इंसानों से, जिसको आम तौर पर इंसान अंजाम नहीं दे सकते और मुमकिन नहीं है, वो मौजज़ा कहलाता है। परवरदिगार आलम ही की कुदरत में है कि वो पहाड़ से ऊँटनी को ला सकता है, अल्लाह ही की कुदरत में कि वो असा को अजदहा बना सकता है, ये सब अल्लाह ताला की ताकत में। तो मौजज़ा इसलिए आता है कि इंसान ईमान ले आए, लेकिन अगर कोई ये शख्स ये चाहे कि जो हम कह रहे हैं वो हो जाए, मक्का क्यों खुश्क और बंजर है? मक्का इसलिए खुश्क और बंजर है कि अल्लाह ताला ने चाहा ही है कि वो खुश्क और बंजर हो। तो बहुत सारे लोग जाते हैं हज पर और हज पे वाकई सख्ती उठा कर आते हैं। अब भी जो चीज़ें हज पे आपको मैसर पहले नहीं थी, आजकल जितनी फैसिलिटीज हैं वो उस वक्त नहीं थी। अभी अगर कोई शख्स रूह है हज को पाना चाहता है तो उसे चाहिए कि उन्हीं सख्तियों के साथ हज करे। मैदान अरफात, मैदान मिना सख्ती की जगह है। कुछ लोग जाते हैं उसको जाकर होटल बनाना चाहते हैं कि वहाँ पर एसी भी हो तो फला चीज़ भी हो, सब लग्जरी हमारा स्टाइल हो रहने का। मिना और अरफात में अगर कोई इस तरह से हज करता है तो उसको हज की वो असर और वो रूह मैसर ही नहीं आ सकती जो अल्लाह ताला ने चाहा। खुदावंद ताला ने चाहा कि जो ना यहाँ जाए हाजी हो, जो ज़ायर हो, वो सिर्फ हज करने जाए, अल्लाह की इबादत के लिए जाए, वो पिकनिक बनाने नहीं जाए। तो सोचे वहाँ पर नहरें होंगी, वहाँ सब्जा होगा, वहाँ घूमेंगे फिरेंगे ऐश करेंगे, ये सब कुछ नहीं है। बल्कि जब वहाँ जाएंगे तो 5 दिन तो बहुत सख्ती में रहना है कि जब अहराम पहन लिया तो फिर शीशा भी नहीं देख सकते, खुशबू भी नहीं लगा सकते, फिर कोई लज्जत हासिल करने का इंसान नहीं सोचता, बल्कि सोचता है कहीं मेरे अहराम में कोई ऐसी गलती ना हो जाए, मुब्तलात में से कोई चीज़ पेश ना आ जाए, कि मेरा हज सही ना हो। जब इंसान इतनी तवज्जो रखता है तभी तो खुदा को पाता है। 40 दिन जो हाजी यहाँ से जाते हैं, 40 दिन दुनिया की लज्जतों को छोड़ के, दुनिया के मशागिल को छोड़ कर वहाँ मसरूफ़ अमल होते हैं। और कितने ऐसे लोग हैं, अल्हम्दुलिल्लाह अल्लाह का शुक्र है, जिनको हमने अपनी ज़िंदगी में देखा, जो हज करके आते हैं तो तब्दील हो जाते हैं। यहाँ पर अगर 1-2 घंटा दर्स में मजलिस में बैठते हैं उनके ऊपर असर नहीं होता, लेकिन क्योंकि चिल्ला काट के आते हैं ना, ये जो चिल्ले का लफ्ज़ है मौसर है। 40 दिन आपने अगर कोई काम किया है तो आपकी रूह का हिस्सा बन सकती है। 40 दिन अगर आपने एक अच्छा अमल किया है तो आपकी वो आदत बनेगी। क्योंकि हर अच्छा अमल एक दो दिन के असरात से नहीं होता, मुसलसल काम करने से उसका असर पैदा होता है। एक दिन आप हिजाब कर लें, दूसरे दिन उतार दें, आप बाहिजाब नहीं बन सकते। इन 40 दिन हिजाब करने के बाद कितनी ऐसी ख्वातीन हैं जो यहाँ आती हैं फिर वो हिजाब करती हैं, क्योंकि उनको हिजाब की आदत हो जाती है। और खुद उस ज़मीन का बहरहाल असर है, अल्लाह ताला ने चाहा है कि हम और आप जाएं वहाँ पर और ये प्रैक्टिसेस करें जो इस दुनिया से मुख्तलिफ हैं। परवरदिगार आलम ने चाहा है कि हर लज्जत को यहाँ छोड़कर इंसान अल्लाह की इबादत के लिए वहाँ जाकर सख्ती बर्दाश्त करें। तो खुदा ने चाहा ही नहीं था कि मक्का में सब्जा हो, परवरदिगार आलम चाहते हैं कि मक्का खुश्क हो, बंजर हो, जो चाहता है परवरदिगार वही अंजाम देता है। बहुत खूबसूरत रसूल अल्लाह ने कुरान करीम की आयत को बयान किया, क्योंकि अल्लाह ने हुक्म दिया कि कहो, ये भी रसूल अल्लाह का अपना जुमला नहीं है, अल्लाह ने कहा कि कहो इनसे कि मेरा रब मुनज़्ज़ा है और मैं तो बस एक बशर हूँ। कुछ लोगों ने इसका भी गलत मायना निकाला कि मैं तो एक बशर हूँ, यानी रसूल अल्लाह फिर वो मकाम इस्मत नहीं रखते, नाऊज़ु बिल्लाह वो खाकी इंसान है सिर्फ महज, जबकि अहले तशी का हमारा अकीदा है कि रसूल अल्लाह आम इंसानों से मुख्तलिफ थे, मकाम इस्मत पर फाइज थे, अल्लाह ताला ने उनको बुलंद मर्तबा दिया था, और जिसकी दलाइल कुरान करीम से भी हमें मिलती है। इसी सूरह बनी इसराइल में कितने मकामात पर परवरदिगार आलम ने रिसालत माब की फजीलत को बयान किया, ये भी कहा है कि वो सबसे बुलंद है, बाकी अंबिया के ऊपर भी फजीलत रखते हैं। सूरह बनी इसराइल ही में कई मकामात पर रसूल अल्लाह की तारीफ खुदावंद बताल ने की है। लेकिन ऐसा रसूल जो लोगों के दरमियान रहने वाला है, ऐसा रसूल जो लोगों की बातों के ऊपर सब्र करने वाले, ये वही रसूल है कि जो इस दुनिया से जा रहे हैं तो उन बातों का भी जिक्र कर रहे हैं, उन मसाइब का भी जिक्र कर रहे हैं जो रसूल अल्लाह के बाद उनकी आल पर आने वाले हैं। बाद रसूल आल रसूल ने मुसीबतें बर्दाश्त की, सख्तियाँ बर्दाश्त की, मसाइब उठाए, और अल्लाह के नबी जाने से पहले गिरिया कर नाम सैदा सवाल करती हैं, रसूल अल्लाह आप रो बाबा आप गिरिया कर। नबी अकरम ने कहा फातिमा मैं उन मसाइब पर रो जो मेरे बाद तुम पर आने वाले। नबी अकरम ने अपनी जिंदगी में बता दिया था कि हसन को जहर दगा से शहीद किया जाएगा, नबी अकरम ने अपनी जिंदगी में बता दिया कि हुसैन को प्यासा कत्ल किया जाएगा, नबी अकरम ने अपनी जिंदगी में बता दिया था कि बादे हुसैन हुसैन के घर वालों को असीर किया जाए। अजादारों रसूल की नवासियां हैं जो दरबार यजीद में आई, रसूल के नवासे हैं इमाम सैयद सज्जाद तो दरबार यजीद में आए और बार बार इमाम सज्जाद याद दिला रहे ऐ लोगों क्या तुम नहीं जानते हो कि हमारी खराबत रसूल अल्लाह से। एक शाबी आया उसने इमाम सैयद सज्जाद के साथ एक जुमला कहा कि खुदा का शुक्र है कि उसने अमीरुल मोमिनीन को फतह याब किया और आप लोगों को असीर बनाया, आपके मर्दों को कत्ल किया। मेरे मौला सैयद सज्जाद अपने सर को झुका कर आयत करीमा पढ़ते हैं, फरमाते हैं शाबी क्या तूने आयत नहीं पढ़ी है कुरान में। पहले शाबी हैरान हुआ कि ये तो बागी ग्रोह है काफिर है, ये कुरान कैसे पढ़ रहे हैं, और फिर सवाल करता है कि हाँ मैंने पढ़ी तो है लेकिन इस आयत से आपका क्या मतलब है। कहा है शाबी इसमें जो करीबी है जिनको करबा की मवद्दत का जिक्र है वो हमें अहले बैत हैं, क्या तुमने आयत तथीर नहीं पढ़ी, आयत तथीर में जो अहले बैत है वो हम ही है, क्या तुमने सूरह दहर को नहीं पढ़ा। बोला एक एक आयत का जिक्र करते चले गए, बताते चले गए कि हम ही वो अहले बैत हैं जिन पर ये मजालिम ढाए जा रहे। अदादारा ने हम रिवायत कहती उसके बाद वो शामी अपने सर और सीने को पीट कर बाला से कहता बाला मैं दावा करना चाहता हूँ खुदा की कसम मुझे नहीं पता था आप आले रसूल है। उसके बाद उसने चीख कर कहा ऐ शामियो ये आले हक है ये आले रसूल है, यजीद जालिम है उसने जुल्म किया है,
तारीख कहती है कि यजीद ने उस शाफी का सर भी कटवा दिया, उसका सर भी तब से जुदा हो गया। अजादारा ने बहुत मुश्किल जगह थी शाम, वो मसाहिब का मकाम था शाम, जिस पर मौला 35 साल तक रोते रहे। तारीख में लिखा है कि जब असीरों को शाम दिलाया गया तो हिंद जो सो जाए यजीद है, उसकी कनीजों ने आकर उससे कहा, बाकी ग्रोह के असीर और पे आ रही है, आकर तुम भी उनका तमाशा करो। इस हिंद लिबास फाखरा पहनकर अपनी मखसूस कुर्सी पर बैठ गई। जब बीबियों की सवारी आई तो जनाब ज़ैनब ने हिंद को पहचान लिया, क्योंकि हिंद वो औरत थी जो अब्दुल्लाह की बेटी थी और मौलाए कायनात के घर में कनीज रह चुकी थी, इमाम हसन हुसैन की खिदमत कहा थी, बीबी ज़ैनब अम्मे कुलसूम की खिदमत कहा थी। जनाब ज़ैनब ने उसे पहचान लिया, आहिस्ता से बीबी अम्मे कुलसूम से कहा, ए बहन क्या तुमने इस औरत को पहचाना? बीबी कहती है, नहीं मैंने नहीं पहचाना। बीबी ज़ैनब कहती है, अरे ये हिंद है अब्दुल्लाह के दुख पर जो हमारी कनीज हुआ करती। रिवायत कहती है जब बीबियों की सवारी नजदीक आई तो हिंद ने सवाल किया, ए बीबियों तुम्हारा ताल्लुक कौन से मकाम से? जनाब ज़ैनब ने कहा, हम पहले मदीना है, मदीना का नाम सुनना था। हिंद ने कहा, अरे मदीना का नाम सुनकर मेरा दिल तड़प गया, मुझे अहले मदीना के कुछ बुजुर्गों के बारे में सवाल करना है। बीबी ने पूछा, तुम्हें किनके बारे में पूछना है? कहते हैं, मुझे आले रसूल के बारे में पूछना है, मुझे मौला अली के घर वालों के बारे में पूछना है, मुझे मेरे मौला हसन और हुसैन के बारे में सवाल करना है, मुझे ज़ैनब उम्मे कुलसूम के बारे में पूछना है, अली के बेटों के बारे में पूछना है। अज़ादारा ने कहा, बीबी ज़ैनब तड़प कर कहती है, बीबी अगर तुम तो हुसैन के बारे में पूछना चाहती हो, वो सर जो आगे आगे नोके नेजा पर बुलंद है, वो अली के बेटे हुसैन का सर, अगर तुम अब्बास के बारे में पूछना चाहती हो, तो अली का बेटा अब्बास करबला में अपने बाजू कटवा चुका, हुसैन का बेटा सिवा हो चुका, अब्बास का चश्मा अली असगर सिवा हो गया। अगर तुम अली के पोते के बारे में पूछना चाहती हो, तो वो असीर जिसके हाथों में हथकड़ियां, जिसके गर्दन में तोके खारदार, जिसके पैरों में भेड़िया है, वो हुसैन का बेटा अली अब्दुल हुसैन। और अगर तुम ज़ैनब उम्मे कुलसूम के बारे में पूछना चाहती हो, तो मैं ज़ैनब हूँ और ये उम्मे कुलसूम है। बस ये जुमले सुनकर हिंद तड़प गई। रिवायत कहती है, जमीन से पत्थर को उठा अपने सर पर मारा, और जब होश में आई तो अपनी चादर को उतार लिबास को पारा करके दरबार यजीद में आकर कहती है, ऐ यजीद क्या तूने अली के बेटे हुसैन को कत्ल करने का हुक्म दिया? अल्लाह तुम पर लानत करे। अज़ादारों तारीख ने इस तरह से मंजर कशी की है कि जब हिंद दरबार यजीद में आई तो यजीद ने कुछ कपड़े लेकर हिंद को ढांपना चाहा, उसके सर को छुपाना चाहा, हिंद ने वो कपड़ा अपने सर से उतारा, कहा, यजीद तुझे अपनी सौजा के बारे में गैरत महसूस हो रही, अरे आले रसूल के सरों पर चादरे, ज़ैनबों पे कुलसूम दरबदर फिराए जा, तुम्हें ज़ुर्रियत रसूल के बारे में क्यों गैरत महसूस नहीं हो? अज़ादारु तारीख कहती है, यजीद ने कहा, हाँ इतने ज़ियाद ने बहुत बुरा किया, हुसैन के कत्ल में जल्दी की, हुसैन का सर उसने फलक करवाया है, हुसैन को उसने कत्ल किया है, खुदा उस पर लानत करे। يا محمود بحق محمد، يا علي بحق علي، يا
يا فاطر السماوات بحق فاطمة، يا محسن بحق الحسن، يا قديم الإحسان بحق الحسين، يا الله يا الله يا الله. پروردگار ہماری اس قلیل عبادت کو قبول فرما دے، خداوندہ ہم سب کی گناہانی کبیرہ و صغیرہ کو اس فرش ادا کے تصدق میں بخش دے. پروردگار جتنے مومنین مومنات التماس دعا کہتے ہیں، جو جائز حاجات رکھتے ہیں، خداوندہ ان کی حاجات کو مقبول فرما. جو جو رزق کی تنگی میں مبتلا ہے خدایا، تو خیر و رازقین ہونے رزق کے وافر عنایت فرما. پروردگار بحق محمد والے محمد، جو جو بیمار ہیں تجھے واسطہ دے کر سوال کرتے ہیں. امام سید سجاد کا جو کربلا میں مریض تھے، کل مریضوں کو شفاء کامل و عاجل عنایت فرما. بار الہ بحق محمد و آل محمد، جو جو حج و زیارت کے مشتاق ہیں، بیت اللہ، مدینہ منورہ، نجف اشرف، کربلا، مولا شام و ایران کی زیارت سے کل مومنین و مومنات کو فیضیاب فرما. خداوندہ بحق محمد و آل محمد، امام زمانہ کے ظہور میں تاجیل فرما. جب امام تشریف لائیں اور آج بھی ہمیں ان کے آوان و انصار میں سے قرار دیں. پروردگار ہمیں ان کاموں سے محبت کرنے کی توفیق عطا فرما، جس سے امام کے ظہور میں تاجیل ہو سکے. ہمیں ان کاموں سے دوری اختیار کرنے کی توفیق عطا فرما، جس سے امام کے ظہور میں تاخیر ہو رہی. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین.